الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، قال النبي صلى الله عليه وسلم: لا يؤمن أحدكم حتى أكون أحب إليه من والده وولده والناس أجمعين، أو كما قال عليه الصلاة والسلام. بزرگان محترم، برادران اسلام، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہ پاک نے ہم لوگوں سے جس بات کا مطالبہ کیا ہے وہ ہے ایمان اور عمل صالح. دوسرے لفظوں میں اگر ایک لفظ میں اسے کہا جائے تو وہ ہے اللہ نے ہم سے مطالبہ کیا اپنی بندگی کا، بندوں سے یہ چاہا کہ وہ بندے بن کر رہیں. اور بندوں کی بندگی شروع کہاں سے ہوتی ہے؟ ایمان سے. چلتی کہاں تک رہتی ہے؟ موت تک، عمل صالح کے ساتھ میں. بندگی شروع ہوتی ہے ایمان سے. تو جو بندہ ایمان نہیں لایا، اللہ کی وحدانیت کا اقرار نہیں کرا، کلمہ طیبہ نہیں پڑھا، وہ اس کی بندگی ابھی شروع نہیں ہوئی جیسے اللہ کو مطلوب ہے. جس نے ایمان تو لایا لیکن اللہ کے حکموں کا پابند نہیں رہا، اس کی بندگی شروع تو ہوئی لیکن منزل مقصود کی جانب جا نہیں رہی ہے، اس کی بندگی کا سفر منزل کی طرف میں ہو نہیں رہا ہے. اس بندگی کو اور اس ایمان کو علماء نے بیان کیا ہے کہ یہ عشق کا مفہوم، محبت کا مفہوم اپنے اندر رکھتا ہے. ہم اللہ پر ایمان لائے کا مطلب ہے کہ ہمیں اللہ سے عشق ہے. ہم اللہ کے رسول پر ایمان لائے کا مطلب یہ ہے کہ ہمیں اللہ کے رسول سے عشق ہے. عشق کس چیز کا نام ہے؟ عشق اس چیز کا نام ہے کہ جو جس سے آدمی محبت کرتا ہے اس کے بندے بن جانا، اس کے غلام بن جانا. غلامی کا مطلب کیا ہے؟ غلامی کا مطلب یہ ہے کہ دوسرے کے، جس کے آپ عاشق ہیں، جس کے آپ محب ہیں، جس کے آپ چاہنے والے ہیں، اس چاہنے والے کے ہاتھ میں اپنا دل دے دینا اور اس کو پھر اس کے تابع ہو کر کے چلنا، اپنی تمام تر آرزوؤں کو، تمام تر خواہشوں کو، تمام تر تمناؤں کو اس کے تابع کر دینا. ہمیشہ اس فکر میں رہنا کہ وہ کیا چاہتا ہے جسے میں چاہتا ہوں، جس سے مجھے عشق ہے وہ مجھ سے کیا چاہتا ہے، اس فکر میں رہنا. اور پھر وہ جو بھی چاہتا ہے اس کی اس چاہت کو پورا کرنا. وہ چاہتا ہے ایمان لاؤ تو ایمان لانا، وہ چاہتا ہے اعمال صالحہ کے ذریعے سے، چاہے وہ جس لائن کے ہو اس کے بن کے چلیں تو اس کے بن کے چلنا اعمال صالحہ کے ذریعے سے. تو یہ ہے عشق کا مفہوم. قرآن کریم کے اندر ایمان، اب جیسا کہ بتایا گیا اللہ نے ایمان کا مطالبہ کیا، اور ایمان کے اندر مفسرین کی تشریح کے مطابق، صوفیہ کی تشریح کے مطابق عشق کا مفہوم چھپا ہوا ہے. تو ایمان اور اللہ سے عشق ایک ہی چیز ہوئی، ایمان بالرسول اور رسول سے عشق ایک ہی چیز ہوئی. اس کو سچا کیسے بولیں گے؟ ایمان کو سچا کیسے بولیں گے؟ عشق رسول کو سچا کیسے بولیں گے؟ قرآن کریم کے اندر بے شمار جگہوں پر اللہ پاک نے سچے ایمان کی، جھوٹے ایمان کی، سچے عشق کی اور جھوٹے عشق کی تمیز اور فرق کو بیان کر دیا بہت سی آیتوں کے اندر. احسب الناس ان یقولوا آمنا وهم لا یفتنون، یا لوگوں نے یہ سمجھ رکھا ہے کہ وہ بس ایمان لائے اور ایمان کا اقرار کر لینے کے فوراً ساتھ، کلمے پڑھ لینے کے فوراً ساتھ مومن سمجھ لیے جائیں گے اللہ کی بارگاہ میں، جبکہ ان کی بھی آزمائش نہیں ہوئی. ام حسبتم ان تدخلوا الجنہ ولما يعلم الله الذين جاهدوا منكم ولم يتخذوا من دون الله ولا رسوله ولا المؤمنين وليجا والله خبير بما تعملون، کیا تم نے یہ سمجھ رکھا ہے کہ تمہیں جنت میں داخلہ نصیب ہو جائے گا صرف کلمہ پڑھ لینے کی برکت سے، جبکہ ابھی تمہارے اندر اللہ پاک نے ایسے لوگوں کا مشاہدہ دنیا کے اندر نہیں کیا ہے جنہوں نے اللہ کے راستے میں اپنی جانوں کو، اپنے مالوں کو، اپنے اوقات کو، اپنے سب کچھ لگا دیا ہو. ولم يتخذوا من دون الله ولا رسوله ولا المؤمنين وليجا، اللہ کو چھوڑ کر، رسول کو چھوڑ کر، مومنین کو چھوڑ کر دوسروں کو انہوں نے اپنا دوست نہیں بنایا ہے، بلکہ انہی کے دوست بن کر رہے. اللہ کی یاری، رسول کی محبت، مومنین کا ساتھ، انہی کے ساتھ میں وہ جیتے رہے جب تک اللہ نے نہیں دیکھ لیا. کیا تم یہ سمجھتے ہو کہ صرف تمہارا ایمان لا لینا، زبان سے اعتراف کر لینا، اس کو دیکھ کر کے اللہ پاک تمہیں کامیاب کر دیں گے؟ ام حسبتم ان تدخلوا الجنہ ولما یاتیکم مثل الذین خلوا من قبلکم؟ یا تم یہ سمجھتے ہو کہ تمہیں جنت کا داخلہ نصیب ہوگا جبکہ ابھی تمہارے پاس ان لوگوں کی مثال، ان لوگوں جیسے حالات تمہارے ساتھ پیش نہیں آئے جو تم سے پہلے گزرے؟ مستم الباسا والضراء وزلزلوا، ان لوگوں کو مصیبتیں پہنچی، ان لوگوں کو تکلیفیں پہنچی، ان لوگوں کو آزمائشیں، ان پر آزمائشیں آئی، وزلزلوا، اور اس حد تک آزمائشیں آئی، حتی یقول الرسول والذین آمنوا معہ متی نصر اللہ، کہ رسول اور ان پر ایمان لانے والے پکار اٹھے کہ آخر اللہ کی مدد آئے گی کب؟ اتنے سالوں سے، اتنے برسوں سے، اتنے دنوں سے، اتنی صدیوں سے اللہ پاک کی راستے میں محنتیں ہو رہی ہیں، اللہ پاک کے راستے میں اللہ کے دین کے خاطر مجاہدے ہو رہے ہیں، آخر اللہ کی مدد آئے گی کب؟ تو اللہ پاک یہ فرما رہے ہیں کہ اگر کوئی مجھ پر ایمان لانے کا دعویٰ رکھتا ہے، کیونکہ ایمان ہی اس دنیا کی وہ واحد پونجی ہے، ایمان ہی اس دنیا میں وہ واحد سرمایہ ہے جو اس دنیا کی ہر شے سے قیمتی ہے اور اس پوری دنیا سے قیمتی ہے، کیونکہ اللہ پاک نے فرمایا اپنے رسول کی زبانی کہ جب تم ایمان کے ساتھ میرے پاس آؤ گے، وہ ایمان کے ساتھ جو میرے پاس معتبر ہے، تو اس دنیا سے 10 بڑی جنت ہر ایمان والے کو ملے گی، 10 گنا بڑی جنت وہ ہر ایمان والے کو ملے گی، ادنا ترین ایمان والا جو ہوگا اس کو بھی 10 گنا بڑی جنت ملے گی. لوگوں کو بڑی حیرت ہوتی ہے کہ اس دنیا سے 10 گنا بڑی ہر آدمی کو دے دیا جائے، سمجھ میں نہیں آتا. بزرگوں نے بڑی آسان مثالوں کے ذریعے سے ان باتوں کو ذہن نشین کروایا. جیسے ہم ماں کے پیٹ میں تھے تو ماں کے پیٹ میں، ماں کا پیٹ ہی ہماری دنیا تھی. اگر اس کو بولا جائے کہ تو باہر آئے گا تو تجھے اس دنیا سے ہزاروں گنا بڑی جنت دکھائی دے گی، اس سے بڑی دنیا تجھے دکھائی دے گی، وہاں پر تجھے جانا ہوگا، تو اس بچے کی سمجھ میں جیسے نہیں آتا، اس کے لیے ماننا مشکل ہوگا، ویسے ہی ہمارے لیے بھی یہ، ہماری یہ سمجھ میں نہیں آتا کہ اس دنیا سے بڑی بھی کوئی دنیا موجود ہے. مرغی کے انڈے کے یا پرندوں کے انڈوں کے اندر جو چوزے ہوتے ہیں، ان کے جو بچے ہوتے ہیں، اگر ان سے بولا جائے کہ اس انڈے سے باہر نکلو تو اس سے کروڑوں گنا بڑی دنیا موجود ہے، تو ان کو سمجھ میں نہیں آئے گا. ایسے ہی ہمارا حال ہے. ہم چونکہ اس دنیا کو جانتے ہیں تو ہمارا ایمان صرف اس اپنے مشاہدے کی، اپنے دید، اپنے دیکھنے کی بنیاد پر اس پر ہے کہ ہماری دنیا تو بس یہی ہے. لیکن جو دنیاؤں کا پیدا کرنے والا ہے، اللہ پاک نے الحمدللہ رب العالمین فرمایا کہ میں سارے جہانوں کا پالنہار ہوں. ایک دنیا کا نہیں فرمایا، دنیا تو عالموں میں سے ایک عالم ہے، بہت سارے کروڑوں جہان ہیں، ان گنت جہان ہیں جن کے اللہ پرور خالق بھی ہیں اور پروردگار بھی، پیدا کرنے والے بھی ہیں، پالنہار بھی ہیں. تو اللہ پاک نے ہم سے جو ایمان کا مطالبہ کیا ہے، اس ایمان کے بارے میں اللہ یہ فرماتے ہیں میں پھر تم کو آزماؤں گا بھی. ہماری جاب لگتی ہے، ہم کہیں پر جاب کے لیے آفر کرتے ہیں تو وہاں پر وہ ہماری جاب کے لیے، ہمارے کوالیفائی ہے نہیں ہے جاب کے لیے، دیکھنے کے لیے آزماتے ہیں، ہمارا ایکسپیرینس پوچھتے ہیں، ایکسپیرینس ہو تو بھی دیکھتے ہیں کہ ہماری کمپنی کے لیے یہ کام آئے گا نہیں آئے گا، پھر اس کے بعد وہ قبول کرتے ہیں. تو ہماری معمولی سی جاب کے لیے جس کی کوئی حیثیت نہیں ہے، اربوں کھربوں جس کی مثالیں اس دنیا میں جس جاب کی موجود ہیں اور اربوں کھربوں لوگ اس جاب کے اندر کام کر رہے ہیں، ویسی جاب کے واسطے ہم کو ہماری حالت کیا ہوتی ہے؟ جو جاب کے لیے آفر کرتا ہے اس کی حالت دیکھنے لائق ہوتی ہے، اور وہ سمجھتا ہے اس کو معقول بات سمجھتا ہے، اس کے لیے تیاری کرتا ہے کہ واقعی مجھے اگر جاب پانا ہے تو جاب کے لیے تیاری بھی کرنا ہے. جہاں میں نے آفر دیا ہے اگر میں چاہتا ہوں کہ وہاں مجھے ملازمت مل جائے تو پھر مجھے وہاں کے حساب کی تیاری کرنا ہے، تو اس تیاری میں لگ جاتا ہے. اب اس کے واسطے کھانے پینے کی بھی فکر نہیں ہے، اس کے واسطے دوسرے اور جھمیلوں کی بھی فکر نہیں ہے، حتیٰ کہ اپنی ضروریات تک کو بھول بیٹھا ہے، نمازوں تک کی بازوں کو فکر نہیں ہوتی، پڑھنے والے بھی ان دنوں میں نمازوں کو گوا دیتے ہیں. تو یہ حال ہے. اللہ پاک فرما رہے ہیں کہ تم ایمان لے کر میرے پاس آئے تو میں اس دنیا سے 10 گنا بڑی جنت تم کو دوں گا. اب اس کے لیے وہ یہ فرماتے ہیں کہ تم کو امتحان میں کامیاب ہونا ہوگا. یہ نہیں ہے کہ ادھر کلمہ پڑھا اور ادھر اللہ کی رحمتیں برسنی شروع ہو گئی، ادھر ہر قسم کے اندر آسانیاں آنا پیدا شروع ہو گئیں، ادھر سے اللہ کی نصرتیں، اللہ کی رحمتیں آنے لگی اور بندوں کے ہر قسم کی رکاوٹیں دور ہو گئی اور یہ دنیا ہی اس کے لیے جنت بن گئی. بنتی ہے یہ دنیا بھی جنت، بنتی ہے یہاں پر بھی مزے آتے ہیں جنت کے، اللہ کے سکون، اللہ جو دل میں سکون بندوں کے ڈال دیتے ہیں اس سکون کی شکل میں. लेकिन उसके लिए वो आने के वास्ते अल्लाह पाक दुनिया का मज़ा यहाँ दिखाने के वास्ते एक शर्त लगाते हैं कि आजमाइश में खरा उतरना होगा, इम्तिहान में कामयाब होना होगा। मैं तुमसे कुर्बानियाँ चाहूँगा, उन कुर्बानियों को तुम्हें खुशी के साथ में वो कुर्बानियाँ देनी होंगी, तब जा कर के तुम्हें आखिरत में इस दुनिया से 10 गुना बड़ी जन्नत मिलेगी और दुनिया के अंदर जन्नत के मज़े मिलेंगे। इसी को कुरान करीम में बार बार ये फरमाया गया कि सिर्फ तुम ईमान का इकरार कर लेने के साथ में ये समझते हो कि जन्नत मिल जाएगी, अम हज़ब तुम अंतुत रखू वलम्मा यालमिल्लाहु लजीना जाहदू मिनकुम, क्या तुम अल्लाह की पकड़ से ऐसे ही बच जाओगे सिर्फ ईमान लाने की वजह से, ईमान का इकरार कर लेने की बात नहीं, बल्कि आजमाइशें आएंगी, मुसीबतें आएंगी, रुकावटें आएंगी, अल्लाह की तरफ से ऐसे हालात हमारे लिए बनेंगे कि उन हालात में अल्लाह के हुक्मों को पूरा करना हमारे लिए मुश्किल होगा। तो अब यहाँ पर फिर अल्लाह पाक फरमाते हैं जो इन हालात के अंदर भी मेरे हुक्मों का पाबंद होकर चलेगा उसके वास्ते मेरे वादे हैं, उसके वास्ते मेरे कुरान के अंदर जो बशारतें हैं वो हैं, उसके वास्ते मेरे नबी ने जो उसके अजर बयान किए हैं वो हैं। ये चीज़ समझना है कि मोहब्बत की, ईमान की और इश्क की इस कसौटी को समझना है, इस तराजू को परखना समझना है और इसको अपनी जिंदगियों के अंदर लाना है। कब ये बोला जाएगा कि ईमान सच्चा है, कब ये बोला जाएगा कि मोहब्बत और इश्क अल्लाह का सच्चा है, इसके वास्ते समझना यह है कि आदमी के और इंसान के, इबन आदम के, अल्लाह की तरफ से बताए हुए उसके जो दुश्मन हैं उन दुश्मनों के इसके ऊपर हमले किस किस तरीके से होते हैं। जैसे जैसे वो इन हमलों से बचता जाएगा, जैसे जैसे वो उन गलत राहों को छोड़ता जाएगा, वैसे वैसे वो अपने इस इम्तिहान में, अपने इस इश्क में, अपने इस मोहब्बत में और अल्लाह को जो ईमान मतलूब है उस ईमान के अंदर कामयाब होता जाएगा, सच्चा और खरा उतरता चला जाएगा। चार रास्ते हैं, उन चार रास्तों को छोड़कर फिर अल्लाह की तरफ आने की वजह से अल्लाह के पास में ईमान मोतबर होता है। ज़ाहिरी गुनाहों का रास्ता छोड़ देना है, बातिनी गुनाहों का रास्ता छोड़ देना है, दीन को बेदीनी समझने का रास्ता छोड़ देना है, बेदीनी को दीन समझने का रास्ता छोड़ देना है, और हर हालत में इन तमाम हालात के आते हुए ज़ाहिरी गुनाह आ गए, हमारी आँख से जो गुनाह ताल्लुक़ रखते हैं, हमारे कान से जो गुनाह ताल्लुक़ रखते हैं, गाने सुने जा रहे हैं, गालियाँ सुनी जा रही, बेशर्मी की बातें सुनी जा रही, चुगलियाँ सुनी जा रही, गीबत सुनी जा रही, गीबत करना जैसे हराम, चुगली करना जैसे हराम, गीबत सुनना भी वैसे ही हराम, चुगली सुनना भी वैसे ही हराम, गाने गाना जैसे हराम, गाने सुनना भी वैसे ही हराम, कानों से ताल्लुक रखने वाले गुना, आंखों से ताल्लुक रखने वाले गुना, आजकल बड़ा आम हो गया है ये गुना, बाजारों के अंदर जाएं तो गुना है ही, रास्तों पर सड़कों पर जाएं तो गुना है ही, मदरसों मस्जिदों और दीनी मराकज़ के अंदर बैठो तो भी इस गुनाह से बचना लोगों के लिए मुश्किल हो गया है, बस फ़ोनों को लिए बैठे हैं, उसके अंदर हर किस्म की चीज़ें आ रही हैं, जायज़ भी, नाजायज़ भी, हलाल भी, हराम भी, हर किस्म की चीज़ें देखी जा रही हैं। अल्लाह पाक हम सबों की इससे हिफाजत फरमाए। तस्वीर का लिया जाना ज़ाहिरी गुनाह है, तस्वीर का अपने मोबाइल फ़ोनों में रखना, फ़ोटोज़ का, इमेजेस का रखना, जानदार की तस्वीरों को रखना हराम है। हमारे फ़ोन की स्क्रीन पर वही होता है, जब हम खोलते हैं हमारे हमारी फ़ोटो है, हमारे बीवी बच्चों की फ़ोटो है, हमें जो चीज़ें जानदार पसंद है उनकी फ़ोटो है, हमारे जो प्रोफाइल्स होते हैं उसके ऊपर ये चीज़ें मौजूद हैं। ये ऐसी चीज़ नहीं है कि हम इसको लेकर के रखें और अपने ईमान का हिस्सा समझें और इसको अब लेकर अपनी कब्र में जाएं और इस हालत में मौत पाएं। ये ऐसी चीज़ें नहीं हैं, ये कोई कुरान शरीफ नहीं है कि जिसको आप अपने साथ लगा के रखे हुए हैं, जिसको हम अपने साथ लगा के रखे हुए हैं, ये कोई जमजम में भिगा हुआ कफन नहीं है जिसको हम अपने साथ लगाए हुए रखे हैं। ये चीज़ें हराम हैं, ये चीज़ें नाजायज़ हैं, ये अल्लाह की नाराज़गी को मोलने का ज़रिया है। दो बातें जहन में रखें, दो जुमले जहन में रखें, उसे बड़ी आसानी होती है कि अल्लाह के मंशे को समझने और नहीं समझने की। अल्लाह के नाराज़ी से बचे बगैर अल्लाह के अजाब से नहीं बच सकते, पकड़ से नहीं बच सकते। अल्लाह की नाराज़ी से हम नहीं बचेंगे तो हम अल्लाह के अजाब और पकड़ से भी नहीं बच सकते। अल्लाह की नाराज़गी को छोड़ने के वास्ते गुनाहों का छोड़ना इंतहाई ज़रूरी है। तो गुनाह नहीं छूटेंगे तो अल्लाह की नाराज़ी हम मोल लेंगे, हम खरीद लेंगे, हमें मिलेगी, और जब अल्लाह नाराज़ होंगे तो फिर हमारी दुनिया भी तबाह होगी, हमारी आखिरत भी तबाह होगी। ज़ाहिर के जो गुनाह हैं, कानों के, आँख के, ज़बान के, हाथ पैर के, इन गुनाहों से बचना, हलाल खाना, हलाल खिलाना, हराम से बचना, जायज़ मुलाजमतें जॉब करना, नाजायज़ नहीं करना, जिस हद में जो चीज़ें असलन नाजायज़ हैं, जैसे बीमे वगैरह होते हैं, जैसे इंश्योरेंस वगैरह होते हैं, लेकिन उनकी ज़रूरत के हिसाब में इजाज़त दी जाती है कि बस ज़रूरत की हद तक इसे इंश्योरेंस वगैरह ले लिया करो, तो उनके अंदर उस ज़रूरत को पूरा करने के लिए इंश्योरेंस लेना, ये ज़रूरतें हैं और ये इस हद तक इसकी इजाज़त होगी, उससे आगे लेंगे तो आराम होगा। गैर ज़रूरी क्रेडिट कार्ड्स अपने बनाए रखना, ये सारी चीज़ें ये जाहिर के गुनाह हैं, तो इन सारे गुनाहों से अपने आप को बचाना, ये ईमान की तरफ अपना पहला कदम बढ़ाना। बातिनी गुनाह है, उन बातिनी गुनाहों से बचना। दिल के अंदर तकब्बुर होता है, किसी को कहो तो मुतकब्बिर है, बोलेगा नहीं हूँ, कोई भी मानने को तैयार नहीं, मैं मुतकब्बिर हूँ। दिल में हसद होगा, किसी से बोलो तुम हसद करते हो, मानने को तैयार नहीं होगा, हसद है। बेसब्री का, नाशुक्री का मिजाज होगा, लेकिन कोई इस बात को मानने के लिए तैयार नहीं होगा। गुस्सा हद से बड़ा हुआ है, जायज़ हद से निकला हुआ गुस्सा है, जायज़ हद से बढ़ी हुई ख्वाहिशें हैं, नाजायज़ की तरफ लपकने वाला गुस्सा, नाजायज़ हदों की तरफ बढ़ने वाली ख्वाहिशें, लेकिन कोई उसको मानने के वास्ते तैयार नहीं। तो इन चीज़ों को समझना और इनसे अपने आप को बचाना, ये ईमान के इम्तिहान में अपने आप को कामयाब कराना है। दीन, जो चीज़ें दीन की हैं उनको बेदीनी नहीं समझना, दीन से खारिज नहीं समझना। मुआशरत का दीन है, रहन सहन का जो दीन है, मामलात का जो दीन है, अखलाकियात का जो दीन है, उसके बारे में ये समझना कि अखलाकियात का भी दीन होता है, मुआशरत का भी, रहन सहन का भी दीन होता है, वज़ाकता का भी, बालों के रखने का, चेहरे के रखने का, लिबास के पहनने का एक दीन होता है, इसमें भी दीन के अहकाम को फॉलो करना पड़ता है। अगर ये मान के चलेंगे तो फिर ये दीन को दीन समझना हुआ। अगर हम ये समझेंगे कि बस नहीं, शरीयत ने हमको आज़ाद छोड़ा हुआ है, हम जिस तरह के चाहें बाल रखें, हम जिस तरह के चाहें चेहरा रखें, जिस तरह का चाहें लिबास पहने, जिस तरह की चाहें मुआशरत इख्तियार करें, तो ये है दीन को बेदीनी समझना। लोगों के अंदर इस बात को लेकर बड़ा बेअहमियती के हामिल है ये बात कि दाढ़ी को रखना कोई ज़रूरी नहीं समझते, बस सुन्नत एक चीज़ है, जैसे पढ़ लिया जाए, जैसे नमाजों की सुन्नतें पढ़ ली तो ठीक है, नहीं पढ़ी तो कोई मसला नहीं है, ऐसे ही दाढ़ी का है, लिबास का मसला है कि रख लिया तो कोई मसला, अच्छी बात है, नहीं रखा तो कोई मसला नहीं है। कौम लूत के बारे में जिस पर 5 अज़ाब अल्लाह ने इकट्ठे बरसाए हैं, एक साथ बरसाए हैं, आग बरसी, पत्थर बरसे, ऊपर ले जाकर उल्टे पटक दिए गए, ऐसी कौम के जो बुराइयाँ थी, लिबातत के अलावा उनकी जो बुराई बयान की गई, वो जनाना मुशाबहतें इख्तियार करते थे, वो भी अपने शहरों पर दाढ़ी नहीं रखा करते थे, ये उनकी अलामतों के अंदर हदीसों में बात आई, ये उनकी मुशाबहतें हैं, इनसे बचने की ज़रूरत है। तो जाहिर के जो गुनाह हैं उनसे बचना, बातिन के जो गुनाह हैं उनसे बचना, दीन को बेदीनी समझने का, बददीनी समझने का जो गुनाह है ना, उससे बचना। दीन हर जगह फॉलो होगा, हर जगह फॉलो होगा, हमारे सोच से लेकर हमारी बात, हमारे देखने सुनने, जॉब करने, घर में रहने सहने, बाहर आने जाने, मिलने मिलाने, सब चीज़ों में दीन आएगा। दीन का मतलब है तरीक़ेकार और कानून, तो कानून हर जगह होता है, हर चीज़ में होता है, इस दुनिया का कानून, अल्लाह का बताया हुआ कानून क्यों हर जगह नहीं होगा? हम अल्लाह के बंदे हैं हर एतबार से, तो उनका कानून, उनके कानून से आज़ाद हम किस तरह, किस हाल में कैसे हो जाएंगे? और जो चीज़ें दीन नहीं हैं उनको दीन समझना, ये भी एक बुराई होती है, ये चौथा रास्ता होता है। एक तो दीन की बातों को बेदीनी समझना, जो दीन नहीं है उसको दीन समझना। गम के हालात के अंदर इंसानों के बनाए हुए जो आदतें होती हैं वो उनकी इबादतों का रूप धार लेती हैं। खुशी के हालात के अंदर इंसानों की बनाई हुई जो आदतें होती हैं वो रस्म का रूप धार लेती हैं। अजीब अजीब किस्म की जो बिदातें हमारे अंदर राइज हैं, खाने खिलाने के हवाले से, पहनने पहनाने के हवाले से, रहन सहन के हवाले से, कि जो चीज़ें ज़रूरी नहीं हैं उनको ज़रूरी समझ लिया गया, उनको इबादत का ज़रिया समझ लिया गया, उनको अजर का काम समझ लिया गया, तो फिर वो भी ईमान से हटाने वाली चीज़ें हैं। तो ज़ाहिर का अल्लाह, ज़ाहिर को अल्लाह का, अल्लाह के हुक्मों का पाबंद करना, बातिन को अल्लाह का, अल्लाह के हुक्मों का पाबंद करना, और दीन की किसी भी बात को दीन से खारिज, बाहर नहीं समझना, जो चीज़ दीन से पहले से बाहर है उसको दीन का ज़रूरी हिस्सा नहीं समझना, जब ये चीज़ें आती हैं तो फिर जा कर के ईमान के अंदर कमाल और अल्लाह को जैसा ईमान मतलूब है वैसा हमारे सामने, हमारे अंदर वो चीज़ पैदा होनी शुरू होती। हम लोगों का क्या हाल है? हम लोगों का हाल ये है कि अल्लाह ने हमसे ईमान मांगा तो हमने उनको ईमान दिया, लेकिन इकरार वाला, कोई पानी मांगे तो आप उसको एक गिलास में लाने के बजाय एक चम्मच में ला कर दे दें, ये हिसाब है हमारे ईमान का। उसकी प्यास कैसे बुझेगी? उसको मतलब ही नहीं, एक चम्मच पानी से वो क्या करेगा? जिसको नहाना हो आप उसको ला करके दे दें एक गिलास पानी, अब वो उस पानी का क्या करेगा? तो नहाने का जो मकसद है वो उससे हासिल नहीं होता, प्यास का जो मकसद है वो एक चमचे से पूरा नहीं होता। तो अल्लाह पाक हमसे जिस ईमान का मुतालबा करते हैं वो हमारी इन हालतों के साथ में भी पूरा नहीं होता। अल्लाह के ईमान पर जो वादे हैं, अल्लाह के ईमान पर जो अजर हैं, अल्लाह के ईमान पर जो बशारतें हैं, दुनिया में नुसरत और आखिरत में कामयाबी के जो वादे हैं, वो सारे पूरे होते हैं उस ईमान पर, जिस ईमान जो ईमान 100% होता है, जिसमें कुर्बानियों का दखल होता है, जिसके अंदर ज़ाहिर और बाहर से अल्लाह पाक को राज़ी करने की कोशिशें की गई होती। जब भी इस किस्म के मामलात आते हैं कि अल्लाह का हुक्म आया और हमारी ख्वाहिश आई, तो अपनी ख्वाहिश दो राहे पर अल्लाह के हुक्म के सामने जब हमारी ख्वाहिश आ गई, जब हमारे बीवी बच्चों की ख्वाहिशें आ गई, जब उनकी ज़रूरतें आ गई, तो उनकी ज़रूरतों को ठुकरा कर, अपनी ख्वाहिशों को मिटा कर अल्लाह के हुक्मों को जैसे पूरा करेंगे, तो ये होगा ईमान को इख्तियार करना, ये होगा अल्लाह रसूल से सच्चा इश्क करना, अल्लाह रसूल से सच्चे मोहब्बत करना। तब जा कर के ईमान मतलूब हमको हासिल होगा, तब जा कर के ईमान पर जो असरात मुरतब होने वाले हैं वो दुनिया में भी मुरतब होंगे और आखिरत में भी उसके मुरतब होने की अल्लाह पाक की ज़ात से उम्मीद है। ये चीज़ें हासिल होती हैं अल्लाह की के हुस्न का, अल्लाह के जमाल का, अल्लाह के कमाल का और अल्लाह के एहसानात का। इस दुनिया के अंदर अल्लाह पाक ने हमको जो जो चीज़ें दी हैं और उनकी ज़ात से जैसी जैसी खूबियाँ और खसूसियात वाबस्ता हैं, उसके सोचने से कि अल्लाह के मुकाबले में और अल्लाह के हुक्म के मुकाबले में इस दुनिया की या हमारी, हमारे बीवी बच्चों की, हमारे ख़ानदान वालों की, हमारे बॉस की, हमारे कोलीगों की कोई भी ऐसी चीज़ है जो अल्लाह का मुकाबला कर सकती है, अल्लाह के हुसन का मुकाबला कर सकती है, अल्लाह के अजर और दाद दहिश का मुकाबला कर सकती है? कोई चीज़ ऐसी नहीं। तो जिसने अल्लाह को पा लिया उसका कुछ खोया नहीं है, जिसने अल्लाह को नहीं पाया उसने कुछ पाया नहीं है। अल्लाह को हदीस शरीफ में भी आता है कि अल्लाह पाक बंदों से खुद फरमाते इन फुत तनी फातक कुल्लू शई, इन वजत तनी वजत कुल्ला शई, तुमने मुझे पाया तो तुम्हें सब कुछ मिल गया, और अगर तुमने मुझे खोया तो तुमने कुछ भी नहीं पाया, सब कुछ पाकर भी कुछ नहीं पाया। तो अल्लाह के हुस्न का, अल्लाह के जमाल का, अल्लाह की दाद दहिश का, उनकी खसूसियतों का, उनकी खूबियों का, उनके कमालात का एतराफ़ करना, उसको सोचना, उसको जहन में बिठाना, उसको दिल में जमाना, इसके ज़रिए से फिर अल्लाह की मोहब्बत के तकाज़ों को पूरा करना, ईमान के तकाज़ों पर पूरा उतरना आसान होता है। अल्लाह का जिक्र कसरत से करना, तब ये चीज़ें आसान होती हैं। हक़ तआला हम सबों को इल्म सही, अमल सालेह की तौफीक नसीब फरमाए।